قل يا عباد الذين اتقوا ربكم, کہہ دیجئے اے نبی آپ میرے ان بندوں سے جو ایمان لے کر آئے ہیں, کیا کہہ دیجئے کہ اپنے رب کا تقوی اختیار کرو. تقوی کیا چیز ہوتی ہے؟ کہ اللہ تعالیٰ کا ایسا ڈر کہ اس کی وجہ سے انسان گناہوں سے بچے. یعنی ڈر سے مطلب یہ کہ نہیں اس کے میرا اللہ مجھ سے ناراض نہ ہو جائے, اس وجہ سے انسان گناہوں سے بچے, یہ ہے تقوی. اور اس وجہ سے انسان نیکیوں میں آگے بڑھے, یہ ہے تقوی. کہ کوئی بھی نہ دیکھ رہا ہو پھر بھی انسان یہ سوچے اللہ تو دیکھ رہا ہے نا, اللہ کو تو پتا ہے نا, چاہے میرے دل کی بات ہے, چاہے میری تنہائی کی کوئی بات ہے. تقوی انسان کو سینسیٹیو بنا دیتا ہے کہ انسان پھر حساس ہو جاتا ہے, ہر چیز بڑی ناپ تول کے دیکھتا ہے کہیں کوئی ایسی بات نہ میرے سے ہو جائے, اللہ نہ ناراض ہو جائے. بس یہی اس کی زندگی کا ایک محور بن جاتا ہے, اللہ نہ ناراض ہو جائے. بس للذین احسنوا فی ہذہ الدنیا حسنا, جو احسان کریں گے اس دنیا میں, اچھا کریں گے, نیکی کریں گے اس دنیا میں, ان کے لیے نیکی ہے. اس دنیا میں جو بھلائی کرے گا وہ بھلائی پائے گا, جو بو گے یہاں پہ وہی کاٹو گے. دوسرا معنی اس کا یہ بھی ہے کہ جو نیکی کرے گا فی ہذہ الدنیا حسنا, اس کے لیے دنیا کی زندگی میں بھی حسنا, اس کے لیے دنیا کی زندگی میں بھی بھلائی ہے. اب بھلائی کا مطلب, اب آپ یہ نہیں کہہ سکتے کہ اچھا فلاں تو اتنی نیکی کرتا ہے لیکن وہ تو اتنے بےچارے ہینڈ ٹو ماؤتھ رہتے ہیں, یا وہ تو اتنا بیمار ہے, یا اس کو تو کچھ نہیں ملا. بات یہ ہے کہ دیکھیں ہم حسنا صرف یہ سمجھتے ہیں نا کہ بس پیسے کی ریل پہ لا جائے اور آسائشوں میں ہو. ٹھیک ہے, یہ بھی چیزیں نعمتیں ہیں اللہ کی, حسنا ہے, لیکن اصل جو بھلائی انسان کو ملتی ہے وہ دل کا سکون ہے, دل کا چین ہے. جیسے امام ابن تیمیہ کو جب قید کے کرنے کے لیے پتا چلا کہ ان کو قید کر دیا جائے گا, تو انہوں نے فرمایا کہ میری جنت میرے دل میں ہے, وہ میرے سے کوئی چھین نہیں سکتا. یعنی آپ تو مجھے قید کر دو, جلا وطن کر دو, سولی چڑھا دو, کچھ کر دو, لیکن جو میری جنت ہے نا وہ میرے دل کے اندر ہے, وہ نہیں کوئی میرے سے چھین سکتا. وہ میرا چین, وہ میرا اللہ کے ساتھ لو لگانا, وہ میں کہیں پہ بھی چلا جاؤں گا, وہ تو میرے اندر ہی ہے نا. تو جو دنیا میں نیکی کرے گا اس کو اس دنیا میں نیکی ملے گی. اور دوسری بھی بات, دوسرا بھی یہ ہے, جو نیکی کرے گا فی ہذہ الدنیا, اس دنیا میں, حسنا, اس کے لیے بھلائی ہے. وہ ارض اللہ واسعہ, اور میں نے آپ کو جیسے بتایا یہ ہجرت حبشہ کے اراؤنڈ نازل ہوئی تھی آیات, تو اس میں بتا دیا گیا کہ اللہ کی زمین بڑی وسیع ہے, اگر تم یہاں رہ کر اللہ کی عبادت نہیں کر سکتے تو زمین کے ساتھ چمٹ نہ جاؤ کہ ہائے ہم اس جگہ کو چھوڑ کے کیسے جائیں گے, وہاں جا کے ہم کیا کریں گے, کیا کھائیں گے, کیا پیئیں گے, کیسے رہیں گے, ہمارا خاندان, کنبا, قبیلہ, سب رشتہ دار یہاں ہیں, سب تعلقات یہاں ہیں, ہم کیا کیسے چھوڑیں اس کو. نہیں, تم زمین سے مت چمٹو, تمہارے لیے سب سے بڑی چیز تمہارا دین ایمان ہونا چاہیے. اگر کسی جگہ پہ رہتے ہوئے تم اپنے دین ایمان کو نہیں بچا سکتے, تمہیں لگتا ہے کہ یہاں پہ مجھے کمپرومائز کرنا پڑے گا, مجھے چھوڑنا پڑے گا اپنے دین کو, مجھے ان کے جیسا جب تک نہ میں بن کے رہوں تب تک میں یہاں پہ رہ نہیں سکتا, میں نماز نہیں پڑھ سکتا یہاں, میں اللہ کی عبادت نہیں کر سکتا یہاں, یہاں پہ روزہ رکھنا پہ پابندی ہے, یہاں پہ مسجد نہیں بنا جا سکتی, یہاں پہ قرآن نہیں پڑھا جا سکتا, یا فرائض نہیں ادا ہو سکتے, تو پھر اس جگہ سے ہجرت کر جاؤ. اور یہ ہجرت پھر اللہ کی خاطر ہوگی, پھر اللہ کی زمین وسیع ہے, یعنی اللہ, یہ زمین ساری اللہ کی ہے, اللہ رازق ہے, مالک ہے, پھر وہ تمہیں کہیں سے بھی کھلائے گا, یہ اس کے ذمہ ہے. انما یوفی الصابرون اجرہم بغیر حساب, بے شک صبر کرنے والوں کو اللہ تعالیٰ بغیر حساب کے عطا کرے گا. اس لیے یہاں پہ صبر کی بات آئی کہ ہجرت کے لیے بہت زیادہ صبر کرنا پڑتا ہے, یہ آسان کام نہیں ہوتا. اسی وجہ سے جو اللہ کی خاطر ہجرت کرتا ہے نا, اس کے پچھلے تمام گناہ ایسے معاف ہو جاتے ہیں جیسے نیو بورن بیبی, ایسے وہ صاف پاک صاف ہو جاتا ہے. کیونکہ یہ بڑا مشکل کام ہوتا ہے, ظاہری بات ہے. یہ ٹھیک ہے نوکریوں کی خاطر اور پڑھائیوں کی خاطر تو لوگ ہجرتیں کرتے ہی ہیں ایک جگہ سے دوسری جگہ, لیکن اللہ کی خاطر ہجرت کرنا نا, یہ کوئی آسان نہیں چیز ہوتی. تو اللہ تعالیٰ نے بتا دیا کہ صبر کرنے والوں کو بغیر حساب کے اجر ملے گا. قیامت کے دن جب صبر کرنے والوں کو ان کا اجر دیا جائے گا نا, देखिए बाकी नेकियों का तो अजर बता दिया गया 10 गुना 70 गुना 700 गुना, मगर जिसने सबर किया ना अल्लाह ताला ने फरमाया बगैर हिसाब के दिया जाएगा, यानी युवफा भी कहा और बगैर हिसाब के भी कहा, पूरा पूरा भी दिया जाएगा और बगैर हिसाब के भी। ये क्या बात है? ये बात है कि पूरा पूरा उनके सबर का अजर और उसके अलावा बगैर हिसाब के अल्लाह ताला देता ही चला जाएगा, देता ही चला जाएगा अजर 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 अजर, जो कि कभी खत्म नहीं होने वाला। दूसरों को तो उनकी नेकी के मुताबिक दे दिया गया ना, बस इतना, इस इतनी नमाज का इतना, इस नमाज का इतना, इस रोजे का इतना, इसका 70 गुना, इसका अजर, जो सबर है इसका अजर इतना है कि बस हो, मिलता ही जाएगा, मिलता ही जाएगा, मिलता ही जाएगा। क्यों क्यों इस तरह क्यों है? इसलिए कि अल्लाह को पता है ना, ये वो चीज है जो दिल की चीज है, ये दिल की इबादत है। अल्लाह को पता है ना कि इसने कितनी रातें जाग के गुजारी, कितने गम के घूंट इसने पिए, कितनी दफा इसने बर्दाश्त किया, कितनी मुश्किलों से ये गुजरी है। अल्लाह को पता है कि इसके दिन और रात कैसे गुजर रहे थे, ये मुशक्कत इसने कैसे काटी है, ये अल्लाह को पता है। इसलिए अनलिमिटेड उसका सब अजर होता है। और क्यामत के दिन जब सबर करने वालों को उनका अजर दिया जाएगा, तो वो लोग जिन्होंने सबर नहीं किया या जिनके ऊपर वो वाली मुश्किलात आई नहीं कभी जिंदगी में, तो उनको कभी सबर करने की जरूरत ही नहीं पड़ी, तो जब वो इनका अजर देखेंगे ना, तो वो फिर ख्वाहिश करेंगे बड़ी हसरत के साथ कि काश 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 दुनिया में हमारी स्किन्स को कैंचियों से काट दिया जाता और हम सबर करते तो हमें भी आज ऐसा अजर मिल रहा होता जैसा इनको मिल रहा है। काश हमारे पर इतनी बड़ी बड़ी मुसीबतें गुजरती कि हम हमारी स्किन्स काटी जाती, इतनी वो, यानी उनको इतना दिल करेगा कि काश हमें भी ये अजर मिले। तो ठीक है, सबर बड़ा मुश्किल काम है, लेकिन फिर इसका अजर भी देख ले अल्लाह ताला कितना बड़ा देता है। कुरान पाक में कई जगह पे सबर की बात आई है, तो अल्लाह ताला ने फरमाया अल्लाह सबर करने वालों के साथ है, इनल्लाह मअस्साबिरीन, अल्लाह सबर करने वालों के साथ होने का मतलब है कि इंसान कितनी बड़ी एक अपने दिल के अंदर कंफर्ट महसूस करता है कि अल्लाह मेरे साथ है, बस मैंने सबर कर लिया ना अल्लाह मेरे साथ हो गया। और बगैर हिसाब किताब के अजर, कुल इन्नी उमिरतु अन अअबुदल्लाह मुखलिसन लहुद्दीन, कह दीजिए कि मुझे तो खुद हुक्म दिया गया है, नबी आप इनको बता दें कि मुझे हुक्म दिया गया है कि मैं अल्लाह की इबादत करूं सिंसेरिटी के साथ, मुखलिस लहुद्दीन, उसके लिए इबादत को खालिस करके, खालिस करके, यानी कोई मिलावट ना हो, ना किसी और की शराकत, ना कोई दिखावा रियाकारी हो। अब आप देखें कि नबी सल्लल्लाहु अलैहि वसल्लम को भी ये हुक्म दिया गया था आपकी भी इबादत के, मुझे भी, यानी मैं सिर्फ तुम्हें नहीं कह रहा कि तुम ये करो, बल्कि मेरे लिए भी यही हुक्म है। तो दीन का जो सार कह सकते हैं, निचोड़ कह सकते हैं, खलास है। वह उमेर तो अली अन अकूना अव्वल अल मुस्लिमी, और मैं हुक्म दिया गया हूं कि मैं सबसे पहला फरमाबरदार बनूं, यानी मैं तुम्हें नहीं कहता कि तुम लोग सारे अल्लाह की फरमाबरदारी करो और मैं खुद नाफरमानी करना चाहूं, नहीं, सबसे पहला तो फरमाबरदार मैं खुद हूं, मैं सबसे पहले मैं अल्लाह के आगे झुकने वाला हूं। इसका मतलब है कि इस चीज के अंदर हर एक को ये कोशिश करनी चाहिए, मुझे हुक्म दिया गया है कि मैं सबसे पहले फरमाबरदार हो जाऊं, इससे पता चलता है बाकी लोगों को भी अव्वल मुस्लिमीन बनने की कोशिश करनी चाहिए कि मैं नंबर वन पे आऊं, इसमें इताअत में, फरमाबरदारी में अल्लाह की मैं फर्स्ट हूं। यानी जैसे समझ लें कि एक रेस है, अल्लाह ताला ने वसाबिकु वसारियु इस तरह से कुरान पाक में अल्फाज फरमाए हैं कि एक दूसरे से सबकत ले जाओ, एक दूसरे से आगे बढ़ो, जल्दी करो, दौड़ लगाओ, किस चीज के लिए? अल्लाह की फरमाबरदारी के लिए, जन्नत के लिए। तो इसमें दूसरों से आगे निकलने की कोशिश करनी चाहिए, मैं नेकी में आगे बढ़ जाऊं, मैं भलाई के अंदर नंबर वन हो जाऊं। इसमें पीछे रहने को नहीं कहना चाहिए कि हम कोई बात नहीं इतना भी कर लिया तो ठीक है ना, नहीं, इसमें आगे बढ़े, इसमें मुकाबले होने चाहिए। इसी वजह से हम देख रहे हैं तो उमर और अबू बकर सिद्दीक रज़ी अल्लाह तआला अन्हुमा के दरमियान इसमें मुकाबले होते थे। कुल इन्नी अखाफु इन असईतु रब्बी, अब ये देख ले यहाँ पे ये आयत, मैं डरता हूं कि ए नबी आप कह दे लोगों को कि मैं डरता हूं किस चीज से, इन असईतु रब्बी, कि अगर मैंने भी नाफरमानी कर दी ना अपने रब की, عذاب یوم عظیم, تو مجھے عذاب ہو جائے گا بڑے دن کے, بڑے دن کا, اس دن کے عذاب سے میں ڈرتا ہوں کہ اگر میرے سے نافرمانی ہو گئی تو میری بھی پکڑ ہو جانی ہے. اس سے پتہ چلتا ہے کہ کسی کا کتنا بھی مقام ہو جائے, یہ نہیں کہ آپ صلی اللہ علیہ وسلم سے کوئی ایسی استغفر اللہ کوئی ایسی بات ہو گئی, یہ نہیں, یہ بتانا مقصود ہے تاکہ سب لوگوں کو سمجھ آ جائے. دیکھیں جیسے کریں کہیں نا ہم کہ جی یہ بچہ میرا اتنا لاڈلا ہے, اتنا لاڈلا ہے, لیکن اگر اس نے بھی کوئی شرارت کی نا تو میں نے اس کو بھی سزا دینی ہے. اس سے ساروں کو پتہ چل جائے گا کہ اگر لاڈلے کو یہ سزا دے سکتی ہے ماں, تو اس کا مطلب ہے باقیوں کو تو پھر اپنا ضروری سوچ لینا چاہیے کہ ان کو ان کے ساتھ کیا ہوگا. تو اگر اللہ تعالیٰ اپنے نبی سے فرما رہا ہے کہ اے نبی آپ بھی لوگوں کو بتا دیں کہ میں نافرمانی کروں گا تو میں بھی بڑے دن کے عذاب سے ڈرتا ہوں, تو پھر باقی لوگوں کو کیا نہیں سوچنا چاہیے کہ ہم نافرمانیاں کریں گے تمہارے لیے کیا وہاں پہ پھول لے کے کھڑے ہوں گے, ہار لے کے کھڑے ہوں گے, دروازے جنت کے کھول کے کھڑے ہوں گے کہ ہمیں تو کچھ بھی نہیں ہونا. نہیں, پھر ڈرنا چاہیے کیا ہم سے, وہ تو معصوم تھے تب بھی ان کے لیے یہ ہے کہ اگر مجھ سے بھی نافرمانی ہو جاتی ہے تو میں بھی ڈرتا ہوں. تو ہم کیسے پھر سوچ سکتے ہیں کہ ہمیں کوئی ڈرنے کی ضرورت نہیں, کیا ہم سے فرما برداریاں ہی ہوتی ہیں, کبھی نہیں نافرمانی ہوتی ہم سے, کبھی کوئی گناہ نہیں ہوتا ہم سے, اگر ہوتا ہے تو کیا ہمیں ڈرنا نہیں چاہیے, یہ اللہ کی پکڑ نہ ہو جائے. اللہ تعالیٰ قیامت کے دن اس ایک چیز کو بھی میری پکڑ لے تو تمہیں میں کیسے چھوٹوں گی وہاں. قل اللہ عابد مخلص اللہ دینی, کہہ دیجئے اللہ ہی کے لیے میں عبادت کرتا ہوں خالص کرتے ہوئے اپنے دین کو. اب یہاں پہ دیکھیں قل عابد اللہ ہونا تھا, میں عبادت کرتا ہوں اللہ کی, لیکن اللہ پہلے آیا عابد بعد میں آیا, یہ بھی کس لیے, اس چیز کو ایمفسائز کرنے کے لیے کہ اللہ ہی کی میں عبادت کرتا ہوں خالص کرتے ہوئے اس کے لیے دن. دیکھا اب آپ نے, یعنی یہ چودھویں آیت ہے اور اس میں چوتھی دفعہ اخلاص کی بات آ گئی کہ خالص کرو اپنے دین کو خالص. یعنی ایک واقعہ آتا ہے اس طرح سے ایک تابعی کا کہ وہ بڑے, یعنی کوئی بڑے نیک آدمی تھے, بہت ہی یعنی جس کو کہتے ہیں اللہ والے تھے, اتنا ان کا اخلاص تھا کہ ان کا حال یہ تھا کہ ایک دفعہ انہوں نے کچھ جو کوئی ڈونیشن کے لیے بتایا گیا کہ لوگ ڈونیشن دے, تو انہوں نے اس کے اندر کچھ پیسے دیے. اب ان کا اعلان کر دیا گیا سب میں, جب اعلان کر دیا گیا تو وہ اس قدر ڈرے کہ انہوں نے کہا ان کو وہاں پہ کہ یہ تو میں نے ایسے ہی اس وقت دے دیے تھے, یہ میں نے مجھے کچھ اور یاد آ گیا, یہ تو میں نے ایسے ہی دے دیے تھے, یہ مجھے واپس کر دیں آپ, میں نے اپنی ماں سے پوچھا نہیں تھا, ان کا مشورہ نہیں لیا تھا, پتہ نہیں اب میری ماں اتنا دینے پہ راضی بھی ہوں یا نہیں راضی ہوں, تو آپ مجھے یہ واپس کر دیں. تو وہ جو ان کے استاد جو جنہوں ڈونیشن مانگا تھا انہوں نے کہا ٹھیک ہے, پھر چپ کر کے انہوں نے ان کی رقم واپس کر دی. تو یہ سب کے سامنے وہ رقم لے کے واپس گھر چلے گئے. جب رات ہو گئی اور ان کو لگا کہ میرے استاد اس وقت بالکل اکیلے ہوں گے, تو وہ جو رقم کی تھیلی تھی وہ اٹھا کے پہنچ گئے اور استاد کے حوالے کر دی. اور اب وہ حیران ہے کہ بھائی اب کیا معاملہ ہوا, صبح تم نے یہ کہا اب یہ تم لے کر آئے. تو انہوں نے جب ان سے پوچھا تو انہوں نے آگے سے کہا کہ میں نہیں چاہتا تھا کہ میرے اس عمل کی خبر لوگوں کو ہو, میں لوگوں کی تعریف سے بے نیاز ہو کے صرف اللہ کی رضا کے لیے یہ کرنا چاہتا ہوں, اس لیے اب آپ خدا کے لیے کسی کو اس کی خبر نہ دیں. نیکی دراصل ہوتی ہی یہ ہے, عبادت ہوتی ہی یہ ہے جو خالص صرف اللہ کے لیے کی جائے, جس میں کسی کی خوشنودی بھی نہ ہو مقصود, یا کسی کی اس کو خوشنودی چاہیے نہ ہو. اللہ اکبر, اب اتنے زیادہ وہ کیئرفل تھے. ہمارا دل چاہتا ہے کہ ہمارے نیکی ہو تو اللہ, اب کسی کو بھی نہیں پتا چلا, اب کیسے پتا چلے, اب ہم اس کے طریقے سوچیں گے کہ کس طرح سے اب لوگوں کو بتایا جائے, کسی طرح پتا چل جائے, ورنہ ہمیں لگتا ہے کہ ہماری کھانا ہضم نہیں ہوتا کہ کیسے نہ پتا چلے کہ باتوں باتوں میں ہی بتا دوں. और ये इंसान को पता भी नहीं चलता कि वो कब इंसानों की खुशनुदी चाहने लगता है। अब हम कहते हैं ना, इन्ना सलाती व नुसुकी व महयाया व मवाती लिल्लाहि रब्बिल आलमीन, तो उसमें है ही इखलास कि बस सिर्फ मेरे रब्बिल आलमीन के लिए और किसी के लिए भी नहीं। अब ये कहना आसान है लेकिन करना कितना मुश्किल है कि सिर्फ अल्लाह के लिए ही हो जाए। अब सलाउद्दीन अयूबी जो था, उसने अपनी यानी इतनी उसने दौलत लुटाई थी सोशल वर्क में, लोगों के ये काम जो किए थे रफाए आमा के, इदारे बनाए, मस्जिदें बनाई, मदरसे बनाए, सराय बनाई, लेकिन उन्होंने किसी में अपने नाम के साथ किसी को मंसूब नहीं किया। हाँ, अपने अफसरों के, वजीरों के, दोस्तों के नामों से मंसूब कर दिया कि उनके नामों की तख्तियां लग जाए, किसी में भी अपना नाम नहीं शामिल कराया। क्या बात है, फिर देखे ना। तो ये तो मुझे भी ये हुक्म दिया गया कि मैं खालिस होके अल्लाह की इबादत करूं, खोट ना हो कहीं पे भी। फाबुदू माशे तुम मिंदू नहीं, अब ऐसी इबादत करनी है तो करो, अगर नहीं करनी तो बस फिर जिसकी तुम चाहते हो उसकी करते रहो। ये ऐसे ही है जैसे कि भाई मैंने तो तुम्हें समझा दिया, नहीं समझना फिर जो तुम्हारी मर्जी आती करो। ये मतलब नहीं है कि हाँ जाओ जो के दूसरों की इबादत करो, ये मतलब नहीं है। बल्कि फिर उसके बाद कह दिया कि फिर ठीक है बस इबादत करो जिसकी तुम चाहते हो उसके सिवा, अल्लाह के सिवा, फिर जाओ जहां मर्जी जाके धक्के खाने, जहां मर्जी अपने माथे टेकने टेको जाके। फिर कुल इन्नल खासिरीन अल्लदीना खासिरू अनफुसहुम व अहलीहिम यौमल क़ियामा, बेशक सबसे ज्यादा नुकसान में क़ियामत के दिन कौन लोग होंगे, जिन्होंने अपने आप को भी खसारे में डाला और अपने घर वालों को भी। कैसे डाला? अपनी फैमिली को अल्लाह के रास्ते पर नहीं लगाया, अपनी फैमिली को नहीं बताया, खुद तो जहन्नुम की तरफ गए ही गए, उनको भी उसी रास्ते पर लगा दिया, बच्चों को भी, सारों को एक ही रास्ते के ऊपर सभी चल रहे, और ये सोचा कि हम अपने बच्चों के लिए बड़ा अच्छा कर रहे हैं, हम तो इनको याशी करा रहे हैं, हम इनको ये लेके दिया हुआ है, वो गाड़ी लेके दी हुई है हमको, इनके नामों पे इतने इतने प्लॉट हमने ले दिए, ये उनकी कामयाबी नहीं है। खसारा उस दिन सबसे बड़ा उस इंसान का होगा जो विद फैमिली जहन्नुम के अंदर चला जाएगा, विद फैमिली। अब देखें, एक अपने जलने का तो गम है ही, इंसान अपने बच्चे की तकलीफ नहीं देख सकता, इंसान की पूरी फैमिली जल रही हो वो कितना बड़ा गम होगा उसको। और फिर दूसरी सबसे बड़ी बात ये है कि जहन्नुम में जो एंड अप हो जाता है, तो फिर जाहिर है उसने खो दिया अपनी फैमिली को भी, कहीं वो जल रहे हैं, कहीं वो जल रहा है। अब अंदाजा करें कि ये भी एक जुदाई है ना, ये भी एक जुदाई है, वो भी जल रहे हैं, वो उनकी भी ना जिंदगी ना मौत कुछ भी नहीं है, वो जिंदगी थोड़ी है। अच्छा, वो भी जल रहे हैं, उन प्यारे भी जल रहे हैं, कहीं और वो जल रहे हैं, तो एक जुदाई है, इसका सदमा अलग, क्योंकि अब हमें हमेशा के लिए जुदा हो गए। जन्नत की एक बहुत बड़ी सिफत ये है कि वहां पे इंसान विद फैमिली होगा, विद फैमिली, वहां पे इंसान अपने प्यारों के साथ होगा, एज लॉन्ग एज सब जन्नत के अंदर एंटर हो जाए। फिर अगर दर्जे फर्क फर्क भी हुए तो अल्लाह ताला मिला देगा। हमेशा मुझे ये ऐसे याद आता है कि जैसे पहले वक्तों के अंदर कोई एक बंदा दुबई चला जाता था किसी का, तो क्या होता था, पूरी फैमिली की काया पलट जाती थी, उनके घर, उनका पूरा खानदान के वारे न्यारे हो जाते थे कि जी फलां हमारा तो रिश्ता दुबई चला गया। इसी तरह अगर कोई सब के सब जन्नत में चले जाए, लेकिन एक है जिसने बड़ी मेहनत की है, इसका मतलब अगर कोई और नहीं मेहनत करता, एक बंदा भी फैमिली में मेहनत कर ले, हम खुद ही अपने जिम्मे ले लें कि बहुत हम मेहनत करें, हम अगर ऊपर चले गए तो फिर हम दूसरों को भी बुला लेंगे, अल्लाह ताला उनको भी उनके साथ मिला देगा ऊपर के दर्जों में। ठीक है, बशर्ते के सारे हों ईमान वाले और सारे जन्नत में पहुंच जाएं, तब जहन्नुम से निकाल के नहीं किसी को मिलाया जाएगा। तो सबसे बड़ा खसारा ये है कि वो जो घर का सरबराह था या घर वाला था, उसने अपने बच्चों की नहीं फिक्र की, खुद भी जहन्नुम में चला गया, ना उनको कभी बताया, ना खुद कभी कुछ सही काम किया। अला ذَلِكَ هُوَ الْخُسْرَانُ الْمُبِينُ, याद रखो ये है, खबरदार रहो, ये है टोटल लॉस, टोटल लॉस, सारी की सारी फैमिली जल रही है, सब कुछ इनका तो लुट गया, इनके हाथ कुछ भी ना आया। अस्तग़फिरुल्लाह, देखें दुनिया में कई खसारे होते हैं ना, तो लोगों को हार्ट अटैक हो जाते हैं कि हाय हमें इतना नुकसान हो गया इसके अंदर, ये तो सिर्फ पैसों का नुकसान होता है, सरमाए का नुकसान होता है। सोचें जिस दिन सब कुछ इंसान का लुट जाए वो कितना बड़ा खसारा होगा, क्योंकि वो कैसा खसारा है, वो ऐसा खसारा नहीं जैसे दुनिया के खसारे, वो खुल्लम खुल्ला खसारा है, यानी जिसके बाद कोई नफा है ही नहीं। वो कैसा खसारा है कि लहुम मिन फौकहिम दुलल मिन नार, उनके पर साहिबान होंगे आग के, व मिन तहतहिम दुलल, और नीचे भी उनके आग ही होगी, आग के ही साहिबान होंगे, ऊपर भी और नीचे भी। इसकी एक इंटरप्रिटेशन ये भी की गई है कि जहन्नुम के तबके ऐसे होंगे जैसे जैसे प्याज के तब छिलके होते ना, इस तरह प्याज एक के बाद एक है, इस तरह होंगे। एक का छत दूसरे का फ्लोर होगा, फिर दूसरे की छत उस अगले का फ्लोर होगा, इस तरह के ऊपर भी नीचे भी आग के साहिबान। ज़ालिका युख़व्विफुल्लाहु बिही इबादहु, ये है जिससे अल्लाह ताला डराता है अपने बंदों को। ये है अल्लाह ताला चाहता है कि मेरे बंदों आज दुनिया में तुम ये बात को समझ जाओ, दुनिया में तुम इसकी फिक्र कर लो, दुनिया में रह के इसके लिए तैयारी कर लो इसके बचने की, कि तुम इससे डर जाओ। ये है जिससे ये अल्लाह की कितनी बड़ी मेहरबानी है कि वो यहाँ पे दुनिया में हमें इस चीज से डरा रहा है जो कितनी खौफनाक है, इस चीज का हमें पहले से वार्निंग दे रहा है। या इबादी फत्तकूनी, है मेरे बंदो मेरा तकवा इख्तियार करो, यानी जिंदगी ऐसे गुजारो कि नाराज ना करके आना अल्लाह को, अल्लाह की नाराजगी से बचते हुए रहना। वल्लज़ीन अजतनबु ताग़ूत, और वो लोग जिन्होंने ताग़ूत की इबादत, ताग़ूत से इतनाब किया, ये अब दूसरी किस्म के लोग हैं। इनके मुकाबले में ये जो जिन्होंने खुसरान में डाला अपने आप को अपनी फैमिलीज को, इनके मुकाबले में कुछ और लोग हैं जिन्होंने इजतनाब किया ताग़ूत से। ताग़ूत क्या चीज होती है? ताग़ूत हर वो ताकत जो अल्लाह की इताअत से सरताबी करे, सरकश कुव्वत जो जो यानी इंसानों को भी दूसरों को भी भटकाए, अल्लाह से दूर करे, या दूसरों को गलत रास्ते पर लगा दे, गुमराह कर दे, वो ताकतें सब ताग़ूत हैं। चाहे वो किसी के पेरेंट्स हो, चाहे वो हुकूमत हो, चाहे वो कोई भी इदारा हो, यानी जो शर की तरफ बुलाने वाला है ना, हराम की तरफ बुलाने वाला, कुफर की तरफ बुलाने वाला, जो जो भी पावर है किसी के ऊपर, वो ताग़ूत है। और शैतान सबसे बड़ा ताग़ूत है। उसके अलावा भी बहुत सारे ताग़ूत हैं दुनिया में, देखें कोई कम है जो इन लोगों को बहकाने का जिम्मा जिन्होंने ठेका लिया हुआ और फिर उस तरफ बुलाते। तो जिन लोगों ने इससे इज्तनाब किया, इससे बच के रहे, पहचान लिया कि ये ताग़ूत है, ये मुझे उल्टे रास्ते पर ले जाएगा, उससे बच बच के रहे, उसकी इबादत नहीं की, आई याबुदूहा, उसकी इबादत नहीं की, उसकी इताअत नहीं की, ये नहीं कहा कि ओहो फिर क्या करेंगे, हमारा सर्वाइवल कैसे होगा, चलो कोई बात नहीं अब इसकी मान लेते, नहीं, वो बच के रहे। वह अनाबू इलल्लाह, और उन्होंने रुजू किया अल्लाह की तरफ, अल्लाह की तरफ रिटर्न बैक किया। रुजू का मतलब क्या? अल्लाह की तरफ रिटर्न बैक किया। वो समझते थे कि ये हम अगर ताग़ूत के रास्ते पर चले तो अंजाम सही नहीं होगा, अल्लाह की तरफ रुजू करने वाले थे। लहुमुल बुशरा, उनके लिए खुशखबरी है। फबशिर इबादी, तो बशारत दे दो मेरे बंदे को, ये खुशखबरी उनको अल्लाह ताला दुनिया में देता है कि ऐसे लोगों के लिए खुशखबरी है। इनको ये खुशखबरी फरिश्तों की तरफ से उस वक्त मिलती है जब मौत आती है, और जन्नत में जाने से पहले भी उनको खुशखबरियां सुनाई जाएंगी। यानी ये खुशकिस्मत लोग हैं जिनके लिए खुशखबरियां। अल्लदीना यस्तमीउन अल-क़ौला, ये कैसे लोग हैं? इनकी एक सिफत क्या है कि ये सुनते हैं बात को। कौन सी बात को? दो इसकी इंटरप्रिटेशन है, दोनों आपको बताती हूँ। एक तो ये कि जितनी भी बातें होती हैं सुनते हैं गौर से, फयत्तबियून आसन हो, फिर उसमें से जो अच्छी बात होती है, आसन बात होती है, उसको उसकी पैरवी करते हैं। यानी उन्होंने कुफर की भी बात सुनी है, उन्होंने तौहीद की भी बात सुनी है, उन्होंने शिर्क वालों की भी बात सुनी है, उन्होंने सही चलने वालों की भी बात सुनी है, लेकिन फिर वो उनमें उनकी बातों में नहीं आ जाते, बल्कि वो फॉलो जब करने लगते हैं तो फिर तौहीद की बात, अल्लाह की बात को फॉलो करते हैं। दूसरा माना बहुत दिलचस्प है, क्योंकि इसमें यहाँ पे कहा गया कि ये जो लोग जिनको अल्लाह ताला ने बशारत दिया, ये वो हैं जो सुनते हैं बात को, फिर उसमें से अहसन बात की पैरवी करते हैं। यानी बातें तो जैसे देखिए आप बातें कई किस्म की होती है ना, एक बातें वो भी होती हैं जो कि बहुत जायज तो हैं लेकिन बहुत मिनिमल लेवल की हैं, एक बातें वो होती हैं जो एहसान के लेवल की होती हैं, जैसे जिब्राइल अलैहिस्सलाम हदीस जिब्राइल में ना इस्लाम ईमान और एहसान, एहसान का लेवल सबसे ऊंचा होता है। तो आमाल में भी लेवल्स हैं, एक जैसे हम ऐसे समझ ले गुड बेटर बेस्ट, ठीक है, एक गुड होगा जायज तो है फिर क्या हो गया, एक बेटर है एक बेस्ट है, तो वो क्या करते हैं एक हसन है और एक आसन है, हसन के मुकाबले में आसन पर अमल करते हैं। अब इसको मिसाल से समझें कि मसलन है कि नफल पढ़ना जरूरी नहीं कि आप खड़े होकर ही पढ़ें, अगर बैठ के भी पढ़ लेंगे तो नफल हो जाएंगे आपके, अब बगैर उजर के भी बैठ के पढ़ सकते हैं, मसलन है कि मैं बस अब दिल नहीं कर रहा चलो मैं बैठ के पढ़ लेती हूँ, तो बैठ के भी पढ़ सकते लेकिन बैठ के पढ़ने का अजर हाफ है, तो वो क्या करते हैं नहीं मैं आसन करूं बेस्ट वन, मैं खड़े होकर ही पढ़ूं। इसी तरह मिसाल के तौर पर किसी ने किसी से ज्यादती की है, उस जितना उसने उसके ऊपर जुल्म किया इसको अल्लाह ताला राइट देता है कि उतना ही बदला ले ले, इक्वल बदला ले ले, उसने उसको थप्पड़ मारा वो उसको मार सकता है, उसने उसका दांत तोड़ा वो उसका के सांस में उसका दांत तोड़ा जा सकता है, लेकिन वो कहता है कि नहीं मैं माफ कर दूंगा, तो वो हसन था जो कि ठीक है उतना ही बदला लेना, लेकिन आसन क्या है माफ कर देना। हो जाए, अब वो क्या करते हैं वो बात को सुनते हैं यानी अच्छी बातें सुनते हैं, उनके अंदर से बेस्ट टॉप का जो है ना नेकी का अमल वो ले लेते हैं, उसकी पैरवी करते हैं, वो रुख्सतें नहीं मांगते। जैसे अक्सर हमने देखा है कि जब कोई भी दीन की बात होती है तो लीस्ट पे हम कॉम्प्रोमाइज करना चाहते हैं और कहते हैं ये भी तो जायज ही है ना, तो फिर क्या हो गया, मैं कोई गलत तो नहीं ना कर रही, गुनाह नहीं होता लेकिन जायज है ठीक है कर सकते हैं, लेकिन बस उस उतने पे ही रहना, ये नहीं कोशिश करें कि हम बेस्ट पे जाएं। ये बात यहाँ पे बताई जा रही है कि ये लोग ऐसे हैं जो बेस्ट करना चाहते हैं, एहसान के लेवल पे जाना चाहते हैं, काम पे कॉम्प्रोमाइज नहीं करते कि मैं बस इतने पे ही रहूं। दुनिया के मामले में हम चाहते हैं हम सबसे अच्छा ले, सबसे अच्छी चीज मेरे पास हो, इससे भी बेहतर ही हो जाए तो अच्छा है, इससे भी ज्यादा ही मिल जाए तो अच्छा है, अगर मेरे पास 100 है तो 200 हो जाए तो अच्छा है, 1000 है तो 2 हो जाए तो अच्छा है, मगर दीन में कहते हैं कि बस नहीं नहीं इतना ही काफी है, फिर इतना ही नहीं इससे ज्यादा की क्या जरूरत है, फिर वो बड़ा टाइम लगेगा उसके अंदर, बड़ी मेहनत करनी, वो तो बहुत टॉप के लोग ही कर सकते हैं, हमारे जैसे कहाँ करेंगे, उसमें नहीं कोशिश करते कि आगे बढ़े, लेकिन ये लोग कैसे हैं ये आसन की पैरवी करते हैं, आसन की आसन के लिए कोशिश करते हैं। उलाइक अल्लदीना हदाहुमुल्ला, ये हैं जिनको अल्लाह ने हिदायत दी हुई है, ये हैं जिनको समझ अल्लाह ने दी है, वह उलाइकहुमुल हुम उलुल अलबाब, और यही हैं जो अकल वाले हैं। सुभान अल्लाह, यहाँ पे ये बात ना बड़ी नोट करने वाली है, अकल वाले यही हैं। कैसे हैं ये अकल वाले, दूसरों से ज्यादा कैसे ये अकल वाले हैं, इसलिए कि ये वो सौदा कर रहे हैं जो आखिरत में इनको ज्यादा फायदा देगा, वो दूसरे हैं वो उसी पे कॉम्प्रोमाइज करके बैठ गए। ये कितने अकलमंद है कि अपनी इन्वेस्टमेंट वहां करें जहां पे प्रॉफिट ज्यादा मिले, आसन का प्रॉफिट ज्यादा होगा ना। अफमन हक्का अलैहि कलिमतुल अजाब, क्या भला वो जिस पे अजाब साबित हो गया यानी अल्लाह ताला का फैसला हो गया कि अब इसके लिए जहन्नुमी है, क्यों फैसला हो गया, उसके दिल पे मोहर लग चुकी है, वो ऐसे पॉइंट ऑफ नो रिटर्न पे जा चुका है कि यहां से वापसी नहीं होनी। अफा अंता तुनकिजु मन फिन्नार, ऐ नबी क्या फिर आप उसको बचाएंगे आग से। यहाँ पे कितनी अच्छी तरीके से ये वाजे हो गया कि जिसके ऊपर अल्लाह का फैसला हो जाए आग का, फिर उसको कोई नहीं बचा सकता, कोई नहीं बचा सकता फिर उसको, यानी क़यामत के दिन एक ग्रोह होगा जन्नत में जाने वाला और एक होगा जहन्नुम में जाने वाला। जो जहन्नुम में जाने वाला ग्रोह है, अल्लाह ताला ने जो फैसला फरमा दिया ना, तो अब अल्लाह अगर चाहे तब तो किसी को कह सकता है अल्लाह ताला कि तुम इसकी सिफारिश करो तो मैं इसको निकाल दूं, लेकिन अगर अल्लाह ने फैसला नहीं फरमाया, किसी की मजाल नहीं है कि कोई अल्लाह के फैसले के खिलाफ जाके किसी को आग से निकाले, चाहे वो नबी सल्लल्लाहु अलैहि वसल्लम ही क्यों ना हो। लोग सोचते हैं ना कि उनको हम राजी कर लेंगे तो फिर अल्लाह का पकड़ा बचाए मोहम्मद, ये कहते हैं नातों वगैरह में पढ़ते हैं, اللہ کا پکڑا کوئی نہیں بچا سکتا، یہ آیت یہ بتا رہی ہے. اے نبی آپ نکالیں گے ان کو. اسی لیے جو سفیان سوری اپنے شاگردوں سے فرماتے تھے، اللہ کا علم جو تمہارے بارے میں ہے کیا وہ تمہیں رلاتا نہیں ہے؟ وہ کہنے لگے اس کا کیا مطلب ہے، یعنی ثابت ہو گئی اللہ کی بات کہ بس انہوں نے اب جہنم میں ہی جانا. فرمایا اللہ کے علم میں ہے وہ گروہ جو جہنم میں جانے والا ہے، کیا تمہیں یہ بات رلاتی نہیں ہے کہ تمہیں پتہ ہی نہیں ہے تم کس گروہ میں ہو؟ فریقٌ فی الجنہ و فریقٌ فی النار، وہ ایک گروہ جنت میں جانے والا ہے، ایک جہنم میں جانے والا. یہ کتنا زیادہ اللہ تعالیٰ سے اس چیز کا ڈر رکھنے کی ضرورت ہے کہ ہمیں یہ ہی نہیں معلوم ہم ہیں کس گروہ میں. لیکن الذین اتقوا ربہم، لیکن وہ لوگ جو ڈرتے ہیں اپنے رب سے، لہم غرف من فوقہا غرف مبنیت، ان کے لیے ایک منزل نہیں، منزلوں پہ منزلیں، بالا خانوں پہ کے میں کمروں پہ اوپر کمرے ہیں، جیسے آپ کہیں ملٹی سٹوری یا آپ یہ جس کو کہہ سکتے ہیں نا اسکائی اسکریپرز، کہ ہائی رائزز، ہائی رائز ہیں ان کے لیے، اونچی جگہ پہ کمرہ ہو، خوبصورت ترین مقام ہو. تو جتنا اونچی پہ ہوٹل ہوتا ہے نا وہ اتنے میں آپ دیکھتے نہیں ہیں اس کا، اس ہوٹل کے اوپر والے کمرے کے زیادہ چارجز ہوتے ہیں کیونکہ وہاں سے ویو بہت ہوتا ہے. تو جنت میں ایسے غرف ہیں جن میں ایک کے اوپر ایک سٹوری ہے بنی ہوئی، ایک پہ ایک منزل ہے، اور یہ ان کے لیے جو اللہ تعالیٰ کا تقوی اختیار کرنے والے ہیں. ایسے بالا خانے ہوں گے جن میں اندر کا باہر اور باہر کا اندر نظر آئے گا. تجری من تحتہا الانہار، بہتی ہیں ان کے نیچے نہریں، وعد اللہ، اللہ کا یہ وعدہ ہے. وہاں پہ دیکھیں ان کے لیے آگ کے لیئرز تھے، نیچے بھی آگ اوپر بھی آگ، یہاں پہ ان کے لیے غرف ہیں. لا یخلف اللہ المیعاد، اللہ اپنے وعدے کے خلاف نہیں کرتا. دنیا میں تو ہم وعدے کر کے بھول جاتے ہیں، اللہ بھولتا نہیں ہے. دنیا میں ہم وعدے کر لیتے ہیں، ہمارے بس میں نہیں ہوتا بعد میں اس کو پورا کرنا، اللہ تعالیٰ کے بس میں سب کچھ. تو وہ اپنے وعدے کو ضرور پورا کرے گا کہ تقوی والوں کے لیے اللہ تعالیٰ نے یہ منزلیں رکھی ہیں، اور جو اللہ تعالیٰ سے کفر کرے گا تو اس کے لیے وہ انجام ہے. الم تر ان اللہ انزل من السماء ماء، کیا تم نے نہیں دیکھا کہ بے شک اللہ نے نازل کیا آسمان سے پانی کو. آسمان سے کا مطلب کیا ہے؟ مطلب بادلوں سے. آسمان اصل میں السماء جو ہے نا عربک میں ہر اوپر کی چیز کو کہتے ہیں، چاہے وہ بادل ہوں، چاہے وہ آسمان ہو، چاہے سورج چاند، جو اوپر کی جتنی بھی بلندی کی چیزیں وہ ساری سما ہی ہیں. تو اللہ تعالیٰ نے سما سے پانی کو نازل کیا، فصلہ کہو یا نابیا فل ارض، پھر وہ چلایا چشموں میں زمین میں، پھر زمین میں ایسے سوتے ہیں پھر وہاں سے پانی پھوٹتا ہے، پھر ثم یخرج بھی زرعن، پھر اسی سے نکالتا ہے کھیتیاں، اس پانی کے ذریعے کھیتیاں نکالتا ہے، مختلف الوان ہو، اس کے مختلف رنگ ہیں، ثم یہیج فتراہ مصفرن، پھر وہ پک جاتی ہیں اور پھر وہ اس کے بعد خشک ہو جاتی ہیں، زرد ہو جاتی ہیں، ثم یجعلہ غطاما، پھر وہ کر دیتا ہے ان کو ریزہ ریزہ. ان فی ذلک لذکرا لأولی الالباب، اس میں ہے نصیحت عقل والوں کے. کیا نصیحت ہے عقل والوں کے لیے؟ جیسے کھیتی ہے، اس کا ایک لائف سائیکل ہے، انسان تیرا بھی ایک لائف سائیکل ہے، فرق صرف یہ ہے کہ کھیتی کا لائف سائیکل کوئی سال بھر کا ہوگا، تمہارا کوئی 50-60 سال 70 سال کا ہو جائے گا. لیکن کیا ایسا ہی نہیں ہے کہ پانی کہیں سے ٹپکتا ہے، ایک قطرہ ہوتا ہے، پھر اس سے کس طرح اس منی کے قطرے سے آگے اللہ تعالیٰ ایک جیسے پودا نکالتا ہے، ایک اسی طرح انسان نکلتا ہے. پھر وہ شروع کے اندر جیسے پودا بالکل نرم و نازک سا ہوتا ہے، کمزور سا ہوتا ہے، اسی طرح انسان ہوتا ہے بالکل کمزور سا، پھر وہ پلتا ہے، بڑھتا ہے پودا، اور پھر اس کے بعد اچھا فصل والا ہو جاتا ہے. اسی طرح انسان بڑھتا ہے، جوان ہوتا ہے، اور اس کے اندر مطلب خوبصورت بھی ہوتا ہے، رنگ ہے یہاں پہ، رنگ میں خوبصورتی آتی ہے، خوبصورت ہوتا ہے، جوانی ہوتی ہے، پر اس کے بعد پھر کیا ہوتا ہے؟ پھر بڑھاپا، اور اس کے بعد پھر फसल को देखा आपने कभी, जब वो उसको काट लिया जाता है तो उसकी जो बाकी जो पौधे रह जाते हैं वो दाने और वो तो निकाल लिया जाता है, फिर जो बाकी रह जाता है वहां पे पौधे वो चूरा चूरा हो जाते, खत्म हो जाते, झड़ जाते। इसी तरह इंसान का हाल है, ये इंसान का पूरा लाइफ साइकिल बताया गया कि इससे अपने आप को भी देख लो, इसमें तुम्हारे लिए नसीहत है कि देखो जैसे बहार आई, पौधे लहलहाए, फसलें लहलहाई, लेकिन उसके बाद खिजां है, उसके बाद सब रेजा रेजा हो गया, खत्म हो गया, चूरा चूरा हो गया, ऐसे लगता ही नहीं यहाँ पे कभी कोई खेती भी थी। इसी तरह इंसान हो जाता, इससे नसीहत पकड़ो। अल्लाह ताला इन आयात को समझने की हमें तौफीक दे और इनसे सबक लेने की तौफीक दे और इनके मुताबिक ज़िंदगी गुजारने की तौफीक अता फरमाए। बहुत डेप्थ है इस सूरत के अंदर, इसमें इतने ज़्यादा कुछ है कि अगर मैं मतलब एक एक रुकू भी एक क्लास में पढ़ाऊँ तो पता नहीं ख़त्म ना हो, लेकिन हमें चूंकि सबक ख़त्म करना होता है इसलिए हमें जल्दी जाना पड़ता है। सुभानक अल्लाहुम्मा बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तग़फिरुका व नतूबु इलैक। تلاوت سنیے
ان تکفروا فان الله غنی عنکم ولا يرضى لعباده الكفر وان تشكروا يرضه لكم ولا تزر وازرة وزر اخرى ثم إلى ربكم مرجعكم فينبئكم بما كنتم تعملون إنه عليم بذات الصدور وَإِذَا مَسَّ الْإِنسَانَ ضُرٌّ دَعَا رَبَّهُ مُنِيبًا إِلَيْهِ ثُمَّ إِذَا خَوَّلَهُ نِعْمَةً مِّنْهُ نسي ما كان يدعو إليه من قبل وجعل لله أندادا ليضل عن سبيله قل تمتع بكفرك قليلا إنك من أصحاب النار أمن هو قانت آناء الليل ساجدا وقائما يحذر الآخرة ويرجو رحمة ربه قل هل يستوي الذين يعلمون والذين لا يعلمون إنما يتذكر أولو الألباب قل يا عبادي الذين آمنوا اتقوا ربكم للذين أحسنوا في هذه الدنيا حسنة وأرض الله واسعة إنما يوفى الصابرون أجرهم بغير حساب قل إني أمرت أن أعبد الله مخلصا له الدين وأمرت لأن أكون أول المسلمين قل إني أخاف إن عصيت ربي عذاب يوم عظيم قل الله أعبد مخلصا له ديني فاعبدوا ما شئتم من دونه قل إن الخاسرين الذين خسروا أنفسهم أنفسهم وأهليهم يوم القيامة ألا ذلك هو الخسران المبين لهم من فوقهم ظلل من النار ومن تحتهم ظلل ذلك يخوف الله به عباده يا عباد فاتقون والذين اجتنبوا الطاغوت أن يعبدوها وأنابوا إلى الله لهم البشرى فبشر عباد الذين يستمعون القول فيتبعون أحسنه أولئك الذين هداهم الله وأولئك هم أولو الألباب أفمن حق عليه كلمة العذاب أفأنت تنقذ من في النار لكن الذين اتقوا ربهم لهم غرف من فوقها غرف مبنية تجري من تحتها الأنهار وعد الله لا يخلف الله الميعاد ألم تر أن الله أنزل من السماء ماء فسلكه ينابيع في الأرض ثم يخرج به زرعا مختلفا ألوانه ثم يهيج فتراه مصفرا ثم يجعله حطاما إن في ذلك لذكرى لأولي الألباب